यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कोशी प्रदेशमा अत्यधिक पानी परेर धान बाली नष्ट हुँदा 2 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको आकलन, किसानहरू मारमा। भारतको बिहार राज्यमा विधानसभा निर्वाचन भइरहेकोले सुरक्षाका दृष्टिले आउँदो मंगलबारसम्म त्यहाँका सीमा नाकाहरू बन्द। टर्कीद्वारा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु विरूद्ध युद्ध अपराधमा पक्राउ पूर्जी जारी र हङकङमा जारी सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालद्वारा भारत पराजित। केही हप्ता अघि परेको निरन्तर वर्षाका कारण कोशी प्रदेशका झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा पाकेको धानबालीमा क्षति पुग्दा 2 अर्ब रूपियाँ बराबरको क्षति पुगेको आकलन गरिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
मल खादको अभाव तथा खडेरीको अवस्थामा जसोतसो गरी लगाएको धान बाली भित्राउने क्रममा कार्तिक महिनाको दोस्रो साता आएको वर्षाका कारण पाकेको धानमा क्षति पुगेपछि किसानहरू निराश भएका छन्। मोरङ धनपालथान गाउँपालिका छका किसान रामाशिष महतो:
यो वर्षाको पानी र नहरको पानी सबै यतै चोटियाइदिएको छ, सबै धान डुबिरहेको छ। अहिलेसम्म त्यसको उम्रिएको छैन गाछ। गाछ उम्रियो भने बर्बाद हुन्छ, गाछ उम्रिएन भने ठिकै रहन्छ। त्यसमा मेरो करिब करिब 10 कट्ठा पुरा क्षति भएको छ।
सिँचाइका लागि मेसिन लगाएर रोपेको धान भित्राउने बेलामा क्षति पुग्दा आफूहरू मारमा परेको रंगेली नगरपालिका दुईका किसान देवराज राजवंशीको भनाइ छ:
हामी एक त किसान मान्छे, असारमा खडेरी गयो, कतिले रोप्न पाएन, बाझै रह्यो कतिको खेत। बल्ल तल्ल मेसिन लाएर दुखम सुखम गरेर रोपियो। रोपेपछि अब यो अस्तिको भर्खरै दीपावलीको पछाडि छठ पछाडिको जुन वर्षा पानी भयो, यसले यति बिगार गर्यो। हरेक किसानको बाली एकदम धान पानीमा सुतेको छ। कसरी काट्ने, त्यसलाई कसरी उठाउने, कसरी भित्र। अब हामी किसानले कार्तिक महिनामा लाउने बाली पनि हामीलाई ढिलो हुन्छ। के बाली लाउने, कसरी लाउने।
कोशी प्रदेशको 14 जिल्लामा यो वर्ष 2,68,765 हेक्टर जग्गामा धान खेती लगाइएको छ। त्यसमध्ये वर्षाका कारण 12,432 हेक्टर धान बालीमा क्षति पुगेको कृषि निर्देशनालय विराटनगरका सूचना अधिकारी पूर्ण माया गुरुङको भनाइ छ:
चौधरा जिल्लाको कोशी प्रदेशको अवस्था चाहिँ हाम्रो धान रोपाई भएको क्षेत्रफल चाहिँ 2,68,765.86 हेक्टरमा रोपाई भएको, जसमध्ये चाहिँ 12,432 हेक्टरको चाहिँ क्षति भएको भन्ने आकलन आएको छ। 2,01,43,67,000 मूल्य बराबरको चाहिँ क्षति भएको विवरण प्राप्त भएको छ। डुबेको धानहरू चाहिँ चाँडै तराईको हकमा चाहिँ पानी बगेर जाने ठाउँहरू हुँदैन, त्यस्तोमा चाहिँ काम लाग्ने अवस्था सायद हुँदैन। पहाडको हकमा चाहिँ धानहरू त्यसरी तराईको जस्तो डुब्दैन, नडुब्ने कारणले मौसममा सुधार भएको अवस्थामा चाहिँ त्यहाँको धानहरू चाहिँ काटेर केही मात्रामा मात्रै क्षति हुन्छ भनेर अलिक कमै क्षति भएको छ पहाडको हिसाबमा चाहिँ।
यसरी दुःख गरेर लगाएको धान बालीमा वर्षाले क्षति पुर्याएपछि सरकारले राहतको व्यवस्था गर्नुपर्ने किसानहरूको माग रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
कोशी प्रदेशमा वर्षाले धान बालीमा क्षति पुर्याएपछि किसानहरू मारमा। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। लमजुङमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। गैराती मर्स्याङदी गाउँपालिका 3 खुदीबाट सोही पालिका 6 नाइचेमा हिडी खोला हाइड्रो पावरको लागि सिमेन्ट लिएर जाँदै गरेको 2,83,731 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुनेमा जीप चालक दोलखा मेलुङ 4 30 वर्षीय विनोद खड्का र 25 वर्षीय पारस खड्का रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर छेत्रीले बताउनुभयो। नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताफ आलमको निधन भएको छ। उच्च रक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत 1 महिनादेखि काठमाडौँको सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहनुभएका आलमको आज बिहान 2 बजे निधन भएको हो। आलमलाई विक्रम सम्मत 2064 चैत 7 गते पहिलो संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुना माई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपूत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको कसुरमा अदालतले जन्मकैदको फैसला गरेको थियो। नेपाली कंग्रेसले आलमको निधनमा शोक प्रकट गर्दै 3 दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा 2,18,10,00,00,000 रुपियाँ मूल्य बराबरको सामान आयात भएका छन्। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात 19% वृद्धि अर्थात 34,23,00,00,000 रुपियाँ बढ़ीका सामान आयात भएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको तीन महिनाको अवधिमा भने 1,83,87,00,00,000 मूल्य बढ्ने वस्तु तथा सामान बेचिएको थियो। भारतको बिहार राज्यमा भइरहेको विधानसभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर मध्य प्रदेशसँग जोडिएका विभिन्न जिल्लाका सीमा नाका आजदेखि बन्द हुने भएको छ। मध्य प्रदेशका धनुषा, महोत्तरी, सर्लाही तथा रौतहटका जिल्ला प्रशासन कार्यालयहरूले आज सूचना जारी गर्दै आज साँझ 6 बजेदेखि मंगलबार साँझ 5 बजेसम्म ती सीमा नाकाहरू बन्द हुने जनाएको हो। बन्दभर नेपाल भारत सीमा नाकामा मानवीय आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपले बन्द रहने ती जिल्लाद्वारा जारी सूचनामा उल्लेख छ। यसैबीच नेपाल भारत सीमा नाका बन्द हुने भएपछि महोत्तरीको बिजलपुर, कुर्था, जनकपुर धाम, जयनगर ब्रोडगेज रेल सेवा समेत बन्द हुने भएको छ। विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्वभर रेडियोग्राफी र रेडिएशन थेरापी बारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष 8 नवम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ। यस वर्ष इमेजिङ उत्कृष्टता मार्फत स्वास्थ्य सेवा सशक्तिकरण भन्ने मूल नाराका साथ विश्वभर 130 विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको हो। बागलुङ नगरपालिकाले स्थानीय निर्णय घाटमा निर्माण गरेको वृद्धाश्रम मानव सेवा आश्रम बागलुङले सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब 2,26,00,000 रूपियाँको लागतमा निर्माण गरेको वृद्धाश्रम निर्माण सम्पन्न भएको 2 वर्षपछि मात्रै सञ्चालनमा आउन लागेको हो। बागलुङबाट संवाददाता कोपिला कर्णेलको यो रिपोर्ट।
परिवारको अपहेलना तथा सहारा विहीन मानवहरूलाई आश्रय दिने उद्देश्यले 2078 सालमा बागलुङ नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत भवन निर्माण कार्यको थालनी गरेको थियो। परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक मर्यादित सहज जीवन यापन गर्न सहज होस् भन्ने उद्देश्यले वृद्धाश्रम निर्माण गरिएको बागलुङ नगरपालिकाका निवर्तमान नगर प्रमुख जनकराज पौडेल बताउनुहुन्छ।
अलगिने परिस्थिति बनिरहेको छ र उहाँहरूको एउटा सम्मानपूर्वक जीवनयापन गर्नका निम्ति नर्सिङ सेवा, हेल्थ केयरदेखि लिएर सबै व्यवस्थापन गर्ने सुविधाजनक होस् भन्ने उद्देश्यले स्थापना हामीले गरेका हौ।
मानव सेवा आश्रममा क्षमता भन्दा बढी सहयोगापेक्षी भएकाले वृद्धाश्रम पनि मानव सेवा आश्रमले सञ्चालन गर्ने योजना बनाएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ।
बढीमा हामीले 35 जना राख्न सक्ने क्षमता भएको ठाउँमा आज नै 66 जनालाई सेवा दिनुपर्ने बाध्यता छ। हामीले नगरपालिकालाई अनुरोध गर्यौं वृद्धाश्रमकै लागि भनेर बनेको यो भवन हामीलाई उपलब्ध हुन सक्यो भने सेवामा अझ सहजता हुन्छ भन्ने अनुरोध गर्यौं र नगरपालिकाले अहिले हामीलाई भवन सञ्चालनका लागि अनुमति दिएको छ। हामी माथि जो अहिले रहनुभएका आमा र बच्चाहरूलाई हामी बजार क्षेत्रमा राख्छौं भने बुवाहरू र दाईहरूलाई यहाँ लिएर आएर सेवा प्रदान गर्छ।
यो आश्रम तत्काल नगरपालिकाले सञ्चालन गर्ने अनुकूल नभएकाले मानव सेवा आश्रमको आवश्यकता र अनुरोध अनुसार तत्कालका लागि मानव सेवा आश्रमलाई सुम्पिन लागेको बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काको भनाइ छ।
तत्काल चाहिँ यो मानव सेवा आश्रमलाई आफ्नो बिल्डिङको सेवा नियमित गर्न पनि गाह्रो भइरहेको सन्दर्भमा र मानव सेवा आश्रमले बागलुङ नगरपालिकालाई वृद्धाश्रम रहेको भवन मानव सेवा आश्रम सञ्चालनको निम्ति सहयोगको लागि अनुरोध भइ आएकोले तत्कालको लागि हामीले 3 वर्षको लागि निर्णय गरे पनि दिगो रूपमा यसलाई हामीले वृद्धाश्रमलाई नै सञ्चालन गर्ने योजना चाहिँ बागलुङ नगरपालिकाले बनाइरहेको छ।
परिवारबाट तिरस्कारमा परेका वृद्धाको संरक्षणका लागि आश्रम निर्माण भए पनि भवन निर्माण भएको लामो समयसम्म पनि कुनै पनि ज्येष्ठ नागरिक सम्पर्कमा नआउनु र मानव सेवा आश्रममा क्षमता भन्दा बढी आश्रित भएकाले वृद्धाश्रम मानव सेवाका लागि प्रयोगमा ल्याउन लागि हो।
कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकेको राजा स्थित नेपालगंज विमानस्थलमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन निर्माण गरिएको छ। भ्याट बाहेक कुल 2,74 करोड़ रूपियाँको लागतमा टर्मिनल भवन निर्माण गरिएको हो। 2079 पुसबाट काम शुरू गरेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले 3 वर्ष अर्थात 2082 पुसमा काम सक्ने गरी काम सकारेको थियो, तर सो कम्पनीले 2 महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो। नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्ट सहित 3 तलाको रहेको छ, जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ। त्यहाँ कुल 24 वटा पसल रहनेछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाबाट हतियार किनेकोमा हंगेरीलाई लगाइएको नाकाबन्दी 1 वर्षले घटाइदिनु भएको छ। राष्ट्रपति ट्रम्पले हंगेरी भूपरिवेष्टित राष्ट्र रहेको र तेल र ग्यासको लागि रसियामा भर पर्न बाध्य रहेको भन्दै हंगेरीप्रति अलि नरम नीति लिनुभएको हो। अमेरिकाले रसियाका 2 तेल उत्पादक कम्पनीलाई कालो सूचीमा राखी उनीहरूसँग तेल किन्नेहरूलाई नाकाबन्दी लगाउने चेतावनी दिँदै आएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना निकटवर्ती सहयोगी हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई व्हाइट हाउसमा भएको वार्तामा हंगेरीलाई अन्यत्रबाट तेल र ग्यास किन्न समस्या परेकोले छोड दिन सक्ने बताउनु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सहित इजरायलका केही वरिष्ठ अधिकारीहरू विरूद्ध पक्राउ पूर्जी जारी गरेको छ। गाजामा युद्ध अपराध गरी नरसंहार गरेको भन्दै नेतान्याहु सहित वरिष्ठ अधिकारीहरू विरूद्ध पक्राउ पूर्जी जारी गरिएको हो। टर्कीको यो कदमप्रति इजरायलले कड़ा आपत्ति जनाएको छ। इजरायलका विदेश मन्त्री गिदोन सारले टर्कीको यो कदमको निन्दा गर्नुभयो। उहाँले टर्कीले लगाएका सबै आरोपहरू अस्वीकार गर्नुभयो। डीएनए संरचना पत्ता लगाउने अमेरिकी वैज्ञानिक जेम्स वाटसनको निधन भएको छ। उहाँ 97 वर्षका हुनुहुन्थ्यो। सन् 1953 वाटसनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर डीएनएको डबल हेलिक्स संरचना पत्ता लगाउनु भएको थियो। यो आविष्कारलाई 20औं शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धि मध्ये एक मानिन्छ। उहाँलाई सो खोजका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो। वाटसनको सो खोजले आणविक जीव विज्ञानको क्षेत्रमा नयाँ युगको शुरूआत गरेको मानिन्छ। अमेरिकामा बजेट पास हुन नसकी सरकारी खर्च गर्न नपाउँदा एकै दिन 5,000 भन्दा बढी उडानहरू रद्द तथा ढिलो भएका छन्। एयरलाइन्स कम्पनीहरूलाई हवाई यातायात घटाउन निर्देशन दिएपछि यस्तो स्थिति आएको हो। यसले अमेरिकामा 40 सबैभन्दा व्यस्त विमानस्थलमा घरेलु उडानहरू प्रभावित भएका छन्। संघीय सरकारको कामकाज बन्द भएकोले धेरै हवाई ट्राफिक नियन्त्रकहरू बिना तलब काम गर्न बाध्य भएका छन्, जसका कारण कतिपयले बिदा लिएका वा अन्य ठाउँमा काम गर्न थालेका छन्। अब खेलकुदमा क्रिकेट। हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता अन्तर्गत आज नेपालले भारतलाई 92 रनले पराजित गरेको छ। जारी प्रतियोगितामा यो नेपालको पहिलो जीत हो। जीतका लागि नेपालले दिएको 138 रनको लक्ष्य पक्षाएको भारत 3 ओभरमा अल आउट हुँदै 45 रनमा समेटियो। उसका लागि भरत चिप्ली र प्रियाङ्क पञ्चालले 12 र 12 रन बनाए भने रोबिन उत्थप्पाले 5 तथा दिनेश कार्तिक र सहबाज नदिमले समान 7-7 रन बनाए। नेपालका लागि रशिद खानले 3 विकेट लिए भने रूपेश सिंह र बसिर अहमदले समान 2-2 विकेट लिए। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। कोशी प्रदेशमा अत्यधिक पानी परेर धान बाली नष्ट गर्दा 2 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको आकलन किसानहरू मारमा। भारतको बिहार राज्यमा विधानसभा निर्वाचन भइरहेकोले सुरक्षाका दृष्टिले आउँदो मंगलबारसम्म त्यहाँका सीमा नाकाहरू बन्द। टर्कीद्वारा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु विरूद्ध युद्ध अपराधमा पक्राउ पूर्जी जारी र हङकङमा जारी सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालद्वारा भारत पराजित। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।